यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरावासीय नेपालीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। सर्वोच्च अदालतको गरिमा बचाउन सरकार प्रतिबद्ध रहेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। भैरहवा विमानस्थल परिसरभित्र स्थापना गरिने बुद्ध मूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले आज अनावरण गर्नुहुने। कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि हिजो नेपालमा सक्रिय संक्रमितको संख्या 10,000 भन्दा कम। र विश्वका समृद्ध राष्ट्रहरूको समूह G20 सम्मेलन इटालीको रोममा शुरू।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरावासीय नेपाली संघलाई आग्रह गर्नुभएको छ। संघद्वारा हिजो बेलायतको राजधानी लन्डनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले वैदेशिक लगानी भित्र्याउन लगानीकर्तालाई के सुविधा दिनुपर्ने हो त्यसका लागि सरकार तयार रहेको बताउनुभयो।
काम गर्नु हो भने नेपालका प्रति अत्यन्त ठुलो सम्भाव छ विदेशमा, बेलायतमा, सबै ठाउँमा। त्यसले हामीलाई भोलि अहिलेमा सहयोग पनि मिल्नेछ। जहाँसम्म गोर्खाको कुरा छ, हाम्रो सरकार धेरै वक्तव्य दिनुहुन्छ, दिनुपर्छ किनकि सरकार लागिरहेछ।
नेपालमा कोरोना भाइरस विरूद्धको खोप भित्र्याउन एनआरएनएले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली जनतालाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको योजना भएकाले यसका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले नागरिकता लगायत एनआरएनएका समस्या समाधानका लागि राजनैतिक दलको सहमतिमा संसदबाट पारित गर्नुपर्ने भएकाले सबै मिलेर जानुपर्नेमा जोड़ दिनुभयो। एनआरएनए बेलायत शाखाका संरक्षक शेरबहादुर सुनार ले भूतपूर्व गोर्खा सेनाको समस्या समाधानका लागि विशेष पहल गरिदिन अनुरोध गर्नुभयो। हिजै प्रधानमन्त्री शेरबहादुर देउवालसँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्य स्वराज पल शेख र लेडी शेखले भेट गर्नुभएको छ। नेपाली राजदूतावासमा भएको भेटमा नेपाल बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो।
दशकौंदेखि नेपालप्रति उहाँहरूको सद्भाव, मित्रता र सहयोग रहेको छ र बेलायतको संसदमा नेपाल सम्बन्धी मुद्दाहरूमा र नेपाल सम्बन्धी विषयहरूमा, उदाहरणको लागि चाहिँ हालसालै भएको कोविडको दोस्रो लहरको सिलसिलामा पनि बेलायतको संसदमा नेपालप्रति सहयोग र सद्भाव व्यक्त गर्नमा उहाँहरू एकदमै अग्रपंक्तिमा हुनुहुन्थ्यो। त्यसै गरी सामान्य प्रधानमन्त्री समक्ष उहाँले के राख्नुभयो भने सामान्य प्रधानमन्त्री उहाँहरू र बेलायतसँग सुपरिचित नाम हो, त्यसो हुनाले उहाँको कार्यकालमा यो नेपाल बेलायत सम्बन्ध अझ सुमधुर र सुदृढ तुल्याउनलाई उहाँहरूलेको तर्फबाट सबै प्रकारको सहयोग, सद्भाव र समर्थन रहिरहनेछ भन्ने विश्वास चाहिँ दिलाउनुभयो।
द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ़ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभयो। उहाँहरूले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनु भएको छ। यसै गरी प्रधानमन्त्री देउवासँग नेपाल ब्रिटेन सोसाइटीका प्रतिनिधिहरूले पनि भेटवार्ता गर्नुभएको छ। नेपाली राजदूतावासमा हिजो भएको भेटमा उहाँहरूले सोसाइटीले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्न भूमिका खेलिरहेको र थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको चर्चा गर्नुभयो। सोसाइटीका अध्यक्ष एन्ड्रयू स्पार्क नेतृत्वको प्रतिनिधि मण्डलले नयाँ पुस्ताका बेलायतीलाई पनि नेपालको भ्रमण गराउन र नेपालप्रति सद्भावना अझ बढ़ाउनका लागि केही नयाँ कार्य शुरू गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्री देउवाको ध्यान आकर्षण गराउनुभयो। जवाफमा प्रधानमन्त्री देउवाले सोसाइटीका कामप्रति गहिरो चासो राख्नुहुँदै नेपालको विकासमा सोसाइटीले स्वयंसेवी संस्था मार्फत पुर्याएको योगदानका लागि धन्यवाद दिनुभयो। यही कार्तिक 15 र 16 गते स्कटल्याण्डको ग्लास्कोमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको 26 सम्मेलनमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका प्रधानमन्त्री हिजो दिनभर उच्च भेटवार्तामा रहनु भएको हाम्रा प्रतिनिधि अजय बमले जनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकारमा कुनै विवाद नभएको बताउनु भएको छ। जनकपुर विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन सरकार विवाद रहित चलिरहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले न्यायालयमा उत्पन्न भएको समस्याका बारेमा दलबीच साझा धारणा तयार गर्नका लागि चाँडै नै सर्वदलीय बैठक बस्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले आसन्न राष्ट्रसभाको निर्वाचनमा गठबन्धन दलका बीचमा सहमति गरेर नै योग्य एवं सक्षम साझा उम्मेद्वार तय गर्ने पक्षमा गठबन्धन दल भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले वर्तमान संसद पूर्ण अवधि नै चल्नेमा कुनै शंका नरहेको पनि उल्लेख गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष नेपालले प्रतिगमन विरूद्ध बनेको यो गठबन्धन कसैले तोड्न नसक्ने बताउनुभयो। अध्यक्ष नेपालले अग्रगमन लोकतन्त्र र संविधानका पक्षमा यो गठबन्धन रहेको पनि उल्लेख गर्नुभयो। एक प्रश्नमा अध्यक्ष नेपालले प्रदेश एकमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिले भन्दा संगीतले मानिसलाई जागरण बढ़ाउन सजिलो हुने बताउनु भएको छ। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिजो काठमाण्डुमा आयोजना गरेको शार्दूल अंक 4 र गीति एल्बम समृद्ध नेपाल र सुखी नेपालीको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक कुराले भन्दा संगीतले समाज र मानिसलाई बदल्न सजिलो हुने उल्लेख गर्नुभयो। उहाँले विकासका गीत सामाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड़ दिनुहुँदै जनताले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सबै राजनैतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाटमा उहाँले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग निरन्तर छलफल भइरहेको र जनसमूहका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा कानूनी प्रक्रियाबाटै फिर्ता लिन र बन्दीको रिहाई प्रक्रियागत रूपमा गर्न गृह कार्य भइरहेको जानकारी दिनुभयो। गृहमन्त्री खाँडले नागरिकको जीवन रक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्र मणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरल रूपमा प्रवाह गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री कार्कीले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा अझ बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउनुहुँदै मन्त्री कार्कीले सरकारले जनताको चाहना अनुसार काम गर्ने उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीमा बाढ़ी र डुबान भएको क्षेत्रको हिजो निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा केही दिन अघिको बेमौसमी वर्षासँगै आएको बाढ़ीबाट प्रभावित नरुवा 8 स्थित गहिरा टोलका 41 घर परिवारलाई उहाँले राहत वितरण पनि गर्नुभयो। यसै गरी भोगढा नरसिंह गाउँपालिका 4 र 5मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातित इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड़ दिनुपर्ने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 25 वार्षिकोत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित विद्युतीय सवारी र्यालीको उद्घाटन गर्नुहुँदै मन्त्री भूषालले पेट्रोलियम पदार्थको आयातमा वर्षेनी झण्डै 2 अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा 40 अर्ब खर्च भइरहेकाले बढ़दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युतको उपयोग बढ़ाउनुको विकल्प नरहेको बताउनुभयो। विद्युतीय सवारी साधनको प्रवर्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुहुँदै मन्त्री भूषालले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सृजना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढ़ाउनु पर्ने धारणा राख्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै 400-500 मेगावाट विद्युत खेर गइरहेकाले विद्युत खपत बढ़ाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको जानकारी गराउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धि पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नम्बर 8 इकाई समितिले हिजो काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी फजुल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो। निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्नुहुँदै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै नोक्सानी घटाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो। राष्ट्रपति भण्डारीले हिजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षित क्षेत्रको अवलोकन भ्रमण गर्नुभयो। निरीक्षणपछि राष्ट्रपति भण्डारी समक्ष आरक्षक कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेल र आरक्षकको सुरक्षाका लागि तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे जानकारी गराउनुभयो। निर्माणको अन्तिम चरणमा रहेको भैरहवा विमानस्थल परिसरभित्र भव्य बुद्ध मूर्ति स्थापना गरिने भएको छ। झण्डै 2.5 अर्ब रूपियाँ लागतमा बनेको मूर्ति मित्र राष्ट्र म्यानमारले अनुदान स्वरूप नेपाललाई उपलब्ध गराएको हो। म्यानमारका बौद्ध मार्गी भिक्षुहरूले जेड स्टोन भनिने बहुमूल्य धातुबाट निर्माण गरेको बुद्ध मूर्तिको आज राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुहुने कार्यक्रम छ। भैरहवाबाट विमल गेवालीको रिपोर्ट।
भगवान गौतम बुद्धको नाममा निर्माण भएको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलभित्र स्थापना गर्न लागि आकर्षक बुद्ध मूर्तिले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र बुद्ध दर्शनको महत्व फैलाउन मद्दत मिल्ने आयोजकहरूले बताएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी।
गौतम बुद्धको जन्मभूमिमा यो खालको मूर्ति राखेनु र त्यसलाई चाहिँ प्रत्यक्ष रूपमा यो प्रचार प्रसारमा अगाडि बढ्नु भनेको पक्कै पनि युरोपेली र अन्य मुलुकहरूबाट पर्यटकहरू ल्याउनको लागि एउटा ठूलो कोषेडुङ्गा हुन सक्छ।
लुम्बिनीको समग्र विकासका लागि अघि सारिएको गुरू योजनाको प्रगतिप्रति राष्ट्रपतिको चासो रहेको सन्दर्भसँगै मूर्ति स्थापना गरिने भएपछि जुनसुकै देशबाट नेपाल आउने पर्यटकहरूले विमानस्थल आउनसाथ लुम्बिनी आएको महसुस गर्ने बताउनुहुन्छ लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा साक्य।
यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेपछि त्यो विमानस्थल मार्फत आउने जति पनि विदेशी पर्यटकहरू छन् उनीहरूले विमानस्थलमा आउन साथै बुद्धको जन्मस्थल आएको महसुस गर्ने मैले विश्वास लिएको छु।
कहाली लाग्दो बन्दै गएको विश्व वातावरणका लागि बुद्ध दर्शन अत्यन्त सही मार्ग रहेको परिस्थिति बीच यो कदम सान्दर्भिक रहने भनाई छ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीको।
हामीलाई आशा ती शान्ति खोजी मानिसहरू भोलिका दिनमा गौतम बुद्ध विमानस्थल प्रयोग गर्दै लुम्बिनी क्षेत्र भ्रमण गर्न आउनेछन्। यहाँ आएर ठाउँ डुल्ने मात्र होइन कि जीवन जगत र व्यवहारप्रति चिन्तन गर्ने भगवान्ले प्रतिपादित गर्नुभएको विपश्यना जस्ता ध्यान विधिहरूलाई अभ्यास गरेर शान्तिको बाटो के हो भन्ने अनुभव चाहिँ लुम्बिनी पार्कमा आएर गर्न सक्नेछन् भन्ने हामीले आश लिएका छौँ। गौतम बुद्ध विमानस्थलमा बुद्ध मूर्ति स्थापना गरेर बौद्धमय वातावरण बनाउँदा यसले चाहिँ भोलि ठूलो असर पार्छ भन्ने ल्याउँछ।
विश्व पर्यटनको महत्वपूर्ण गन्तव्यको रूपमा रहेको लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल बन्नु र यस्तो आकर्षक मूर्ति स्थापना हुनुलाई सरकारवाला सबैले महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन्। भैरहवा सहकर्मी शशी पन्थीको साथमा साथमा विमल गेवाली, रेडियो नेपाल बुटवल।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन चाँडै अगाडि बढ़ने बताउनु भएको छ। पोखरामा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशको दोस्रो भेलामा हिजो मन्त्री पौडेलले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई पुनर्गठित र पुनर्जीवित गर्ने संकल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गर्नुभयो। माओवादी केन्द्र गण्डकी प्रदेशका सह इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य यशोदा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहज रूपमा सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। कोरोनाको दोस्रो लहर शुरू भएपछि हिजो पहिलो पटक नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या 10,000 भन्दा तल रहेको छ। हिजो थप 911 जना संक्रमण मुक्त भएसँगै देशभरमा गरी कोरोनाका सक्रिय संक्रमितको कुल संख्या 9,526 मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वैशाखमा कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि हिजो पहिलो पटक सक्रिय संक्रमितको संख्या 10,000 भन्दा कम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यस्तै हिजो थप 372 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 5,316 नमूनाको पीसीआर परीक्षण गर्दा 297 जना र 2,595 नमूनाको एन्टिजेन परीक्षण गर्दा 75 जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी हिजो 11 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका 32 नेपालीको अन्तिम टोली हिजो काठमाडौँ आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजो स्वदेश फर्केका 32 जनासँगै उद्धार भई स्वदेश फर्कनेको संख्या 940 पुगेको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी अफगानिस्तान स्थित संयुक्त राष्ट्रसंघीय नियोग तथा कार्यालयमा अति आवश्यक कार्यमा संलग्न केही नेपालीहरू मात्र अब त्यहाँ रहेका र उनीहरू सुरक्षाको जोखिममा नरहेको उद्धार भई हिजो फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिए अफगानिस्तान पुगेका राजधानी काबुलका विभिन्न भागमा ससानो समूहमा छरिएर रहेकाहरूलाई एउटै समूहमा आबद्ध गरी आवास र भोजनको सुविधा सहित सुरक्षित रूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आईडीजी कम्पनी मार्फत गरिएको थियो। सरकारले अफगानिस्तानको उद्धार मिशनमा सहयोग गरेका सबै स्वदेशी निकाय, रोजगारदाता, मित्र राष्ट्र तथा राष्ट्रसंघीय निकायप्रति आभार व्यक्त गरेको छ। पाँचथरको याङवरक गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अकबरे खुर्सानी अनुदान कार्यक्रम शुरू भएको छ। परियोजना अन्तर्गत स्थानीय युवाहरू मिलेर शुरू गरेको अकबरे खुर्सानीबाट पहिलो वर्ष नै राम्रो आमदानी भएपछि किसानहरू त्यसतर्फ आकर्षित बनेका छन्। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
याङबरक 3 ओएमका सोयमेन्द्र सेलिङ सहित तीनजना युवाले गत जेठमा 14 रोपनी खेतमा पालिकाको अनुदानबाट खुर्सानी खेती सुरु गरेको कृषक सेलिङ बताउँछन्।
अनुदानबाट अब अखबार रोपौँला तोकेर आयो हाम्रो वाडामा, हामीले पनि गरियो, बजारमा पुगिसक्यो 1000 किलो चाहिँ। हामीले सुरुमा 270 अहिले 220 बेच्यो।
सेलिङको समूह मात्र होइन, याङबरक 3 30 भन्दा बढी कृषकहरूका 6 समूहले अहिले व्यावसायिक अखबार खुर्सानी खेती गरिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अकबरे खुर्सानी कार्यक्रमले गर्दा खुर्सानी खेतीमा कृषकहरू आकर्षित भएका गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे बताउनुहुन्छ।
आगामी दिनमा पनि यसलाई अगाडि बढाउने, अकबरे खुर्सानीको खेतीलाई प्रमोटर गर्ने हाम्रो लक्ष्य रहेको छ।
परीक्षणको लागि लगाएको अकबरेबाट पहिलो वर्ष नै राम्रो आमदानी भएपछि कृषकहरू अकबरे खुर्सानीमा लगानी गर्नको लागि लालायत देखिन्छन्। पुनः कृषक जिल्लाको याङबरक बाहेक फाल्गुनन्द गाउँपालिकाको चिलिङदेन पौवा सार्तापमा पनि अकबरे खोर्सानी खेतीका लागि प्रसिद्ध ठाउँ मानिन्छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वका आर्थिक रूपमा समृद्ध राष्ट्रको समूह G20 सम्मेलन इटालीको रोममा शुरू भएको छ। आर्थिक राष्ट्रहरूको यस सम्मेलनमा जलवायु परिवर्तन र कोरोनालाई विशेष प्राथमिकतामा राखिएको छ। कोरोना महामारीपछि G20 नेताहरू पहिलो पटक भौतिक रूपमा उपस्थित भएका छन्। कार्बन उत्सर्जन कम नगरी भविष्यमा डरलाग्दो अवस्था सृजना हुने चेतावनी बढ़दै गएको अवस्थामा सम्मेलनको आयोजना गरिएको छ। G20 सम्मेलनमा विश्वका 20 शक्तिशाली राष्ट्रहरू सहभागी छन् र यी राष्ट्रहरूले विश्वभरका 80% कार्बन उत्सर्जन गर्ने तथ्याङ्क छ। बेलायतले आफ्नो जल क्षेत्रमा फ्रान्सेली डुंगाहरूलाई माछा मार्ने अनुमति नदिँदा दुई देशबीच तनाव उत्पन्न भएको छ। फ्रान्सका राष्ट्रपति म्यानुएल म्याक्रोले G20 सम्मेलन अघि बेलायतको कदमको आलोचना गर्दै यो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा बेलायतको विश्वसनीयताको परीक्षण हुने पनि बताउनुभयो।
सरकारले खाली रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको खुला प्रक्रियाबाट नियुक्तिका लागि आवश्यक प्रक्रिया शुरू गरेको छ। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सूचना निकालेर दरखास्त आह्वान गरेको छ। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर किनेर विवादमा परेपछि राजीनामा दिनुभएको थियो। त्यसैगरी नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि समेत उच्चस्तरीय छनौट समिति गठनको प्रक्रिया अघि बढेको छ। धितोपत्र बोर्डको ऐन अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको समेत जगत्वमा अर्थ मन्त्रालयका एकजना सचिव र एकजना विज्ञ रहेको तीन सदस्यीय छनौट समिति बनाउने व्यवस्था रहेको छ। सोही समितिले आवेदक मध्येबाट मेरिटका आधारमा तीनजनाको नाम सरकार समक्ष सिफारिश गर्ने व्यवस्था रहेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष विष्णुराज ढुङ्गानालाई भने सरकारले बर्खास्त गरेको थियो। पोखरा विश्वविद्यालयमा अध्ययन गर्न तथा अध्ययन पश्चात उद्यम व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल ब्याङ्क लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेम नारायण अर्याल तथा रजिस्ट्रार डाक्टर दीपक बहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन सह प्राध्यापक अजय थापा र नबिल ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेम नारायण अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउनुभयो। नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले बैंकको दिगो विकास लागि उद्यमीहरूलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएको उल्लेख गर्नुभयो। गत साता नेपाल शेयर बजारको परिसूचक नेप्से करिब 9% वृद्धि भएको छ। गत साता नेप्से 8.81% अर्थात 225.16 अंकले बढेर 2882.11 बिन्दुमा पुगेको छ। गत साता बजार खुलेका पाँचै कारोबार दिन नेप्से परिसूचक बढ्दा नेप्सेसँगै बजारको कारोबार रकम पनि वृद्धि भएको छ। नेप्सेमा गत साता औसतमा बजारको कारोबार 5.08 अर्ब रुपियाँ बराबरको भएको छ। गत साता नेप्सेसँगै कुल बजार पूँजीकरणमा पनि सुधार भएको छ। गत साता बजार पूँजीकरण 3.15 खर्ब रुपियाँले बढेर 38.94 खर्ब रुपियाँ पुगेको छ। अघिल्लो साता यस्तो बजार पूँजीकरण 35.79 खर्ब रुपियाँ रहेको थियो। गत साता नेप्सेका 13 उपसमूहका परिसूचकहरू बढेका छन्। सोलुखुम्बु जिल्लाका सेवाग्राहीले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो। सोलुखुम्बु जिल्लाको पाताले रिपिटर स्टेशनलाई 10 Gbps क्षमताको फाइबर लिंकबाट जोडिएपछि निरन्तर रूपमा सेवा प्रवाह हुने भएको हो। पाताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुमजुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा 4G सेवाहरूको गुणस्तर अभिवृद्धि हुने नेपाल टेलिकमले जनाएको छ।
एएफसी यू 23 एसियन कप छनौटको अन्तिम खेलमा नेपालले आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। ताजिकिस्तानको रिपब्लिकन सेन्टर स्टेडियममा हुने नेपाल र लेबनान बीचको खेल आइतबार नेपाली समय अनुसार दिउँसो 4:45 शुरू हुनेछ। दुवै टीम अघिल्ला दुई खेलमा हार बिहोर्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्। तर नेपाल र लेबनानका लागि आइतबारको खेल प्रतिष्ठाको लड़ाई भएको खेल विश्लेषकहरूले टिप्पणी गरेका छन्। लेबनान विरूद्ध मैदान उत्रदा नेपाल सान्त्वना जीतको खोजीमा हुनेछ। यदि आइतबारको खेलमा नेपालले जीत निकाल्न सके छनौट खेलको सुखद अन्त्य हुनेछ। लेबनानले नेपाललाई हराए उसको पनि सुखद अन्त्य हुनेछ। छनौटको समूह बीमा रहेको नेपाल पहिलो खेलमा इरानसँग 4-0 गोल अन्तरले हार भिर्नु परेको थियो। दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग 6-0 गोल अन्तरले पराजित भएको थियो। नेपाल समूहको पुछारमा रहेको छ। नेपालले हालसम्म कुनै अंक जोड्न सकेको छैन। लेबनान पनि अंक विहीन छ। लेबनान समूहको तेस्रो स्थानमा रहेको छ। यस समूहमा 6 अंक जोडेर ताजिकिस्तान शीर्ष स्थानमा रहन सफल भएको छ। इरान 6 अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने यस समूहको शीर्ष टोलीले एएफसी यू 23 एसियन कप खेल्नेछन्। उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् 2022 जून 1-19 हुनेछ। नेपाल भलिबल संघले बंगलादेशको ढाकामा आगामी डिसेम्बर 21-29 सम्म हुने प्रतियोगितामा नेपालका महिला र पुरूष दुवै टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ। राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरूष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघले कोविड 19 महामारीका कारण सन् 2020 एसियन सेन्ट्रल जोनको क्यालेण्डरमा असर गरेको र प्रतियोगिता आयोजना गर्न लागेकोमा बंगलादेश भलिबल संघलाई धन्यवाद दिएको छ। अस्ट्रेलियाली क्रिकेट टीमका पूर्व खेलाड़ी एलन डेभिडसनको 92 वर्षको उमेरमा शनिबार निधन भएको छ। डेभिडसनले सन् 1953 1963 अस्ट्रेलियाका लागि खेलेका थिए, जसमा उनले 44 टेस्टमा 186 विकेट लिएका थिए भने 1328 रन जोड्न सफल भएका थिए। डेभिडसनले 193 फर्स्ट क्लास क्रिकेटमा 6000 भन्दा बढ़ी रन बनाएका थिए।
गिरिशा उपाध्याय खेल समाचारका साथमा अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम प्राय सफा रहे पनि प्रदेश एक बागमती गण्डकी प्रदेशका एक दुई स्थानमा कम वर्षा हुने र उच्च पहाड़ी भागका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:14 भयो भने सूर्यास्त भरे साँझ 5:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा वैदेशिक लगानी भित्र्याउन गैर आवासीय नेपालीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। सर्वोच्च अदालतको गरिमा बचाउन सरकार प्रतिबद्ध रहेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। भैरहवा विमानस्थल परिसरभित्र स्थापना गरिने बुद्ध मूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले आज अनावरण गर्नुहुने। कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि हिजो नेपालमा सक्रिय संक्रमितको संख्या 10,000 भन्दा कम। र विश्वका समृद्ध राष्ट्रहरूको समूह G20 सम्मेलन इटालीको रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।